नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं बाबुराम तिमिलसेनासँगै निर्मला ठकुराठी। आज मिति 2079 साल पौष महिनाको 16 गते शनिबार, तदनुसार 2022 डिसेम्बर 31 तारीक, नेपाल सम्बत 1143।
आज गोर्खापत्र दैनिकले विविधताको एकता नै नेपालीको पहिचान प्रधानमन्त्री शीर्षकमा समाचार प्रकाशित गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विविधताको एकता नै नेपालीको पहिचान भएको बताउनु भएको छ। तमु ल्होसार पर्वका अवसरमा गुरूङ राष्ट्रिय परिषदद्वारा टोणीखेलमा शुक्रबार आयोजित महोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो, नेपाल बहुजाति बहुभाषी बहुसांस्कृतिक विविधताले भरिएको मुलुक हो। विविधताको एकता नै नेपालीको पहिचान हो। प्रधानमन्त्री प्रचण्डले सबै जात जाति भाषाभाषी र वर्ग समुदायको असली पहिचानमा नै नेपालीको असली पहिचान अन्तर्निहित रहेको चर्चा गर्दै भन्नुभयो, परापूर्व कालदेखि नै यस भूखण्डमा विभिन्न जात जाति भाषाभाषीको सम्मिश्रणद्वारा नै नेपालको समग्र राष्ट्रिय पहिचान बनेको छ। उहाँले नेपालमा बुद्ध जन्मिनु अघिदेखि नै तमु ल्होसार मनाइँदै आएको भन्दै तमु समुदायले आर्जन गरेको गौरवमय परम्पराप्रति उच्च सम्मान व्यक्त गर्नु भयो। उहाँले मौलिक पहिचान र सांस्कृतिक परम्परामा जीवन बाँच्ने आफ्नै मौलिक परम्परालाई तमु समुदायले राम्रोसँग स्थापित गरेको धारणा व्यक्त गर्नुभयो। त्यस्तै यही समाचारको उपशीर्षकमा अध्यक्ष द्वयबीच छलफल शीर्षकमा समाचार प्रकाशित छ। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटवार्तामा सरकारको न्यूनतम साझा कार्यक्रम, मन्त्री परिषद विस्तार लगायतका विषयमा छलफल भएको हो। प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो। भेटवार्तामा प्रदेश सरकार गठन, न्यूनतम साझा कार्यक्रमका मुख्य एजेण्डा र सत्ता साझेदार दलहरूबीचको सहकार्यका बारेमा पनि छलफल भएको छ। बिहिबार सत्ता साझेदार दलहरूको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उच्च स्तरीय संयन्त्र गठन गरेको थियो। सो संयन्त्रले 5 दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नेछ। त्यस्तै अर्को उपशीर्षकमा प्रमसँग भेटवार्ता शीर्षकमा समाचार प्रकाशित छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुवै छिमेकी मुलुक भारत र चीनका नेपाली स्थित राजदूतले भेटेर बधाई तथा शुभकामना दिनुभएको छ। दुवै मुलुकका राजदूतले शुक्रबार बालुवाटार स्थित प्रधानमन्त्री निवास पुगेर आफ्ना मुलुकका तर्फबाट लिखित बधाई सन्देश प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्नुभएको थियो। विविधताको एकता नै नेपालीको पहिचान प्रधानमन्त्री, त्यस्तै अध्यक्ष द्वयबीच छलफल प्रमसँग भेटवार्ता शीर्षकमा प्रकाशित समाचार थिए यी।
भागबण्डा केन्द्रित छलफलमा शीर्ष नेता शीर्षक दिँदै नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधि सभाको उपसभामुख, सात प्रदेशका मुख्यमन्त्री सहितका राजकीय पद भागबण्डा केन्द्रित छलफलमा जुट्नु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बिहान दुवै नेताबीच पद र शक्ति बाँडफाँडमा छलफल भएको हो। माओवादी केन्द्रका अध्यक्ष दाहाल र ओलीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएपछि पहिलो आधा कार्यकालका लागि दाहाल प्रधानमन्त्री भइसक्नु भएको छ। राष्ट्रपति एमालेलाई दिन माओवादी केन्द्र तयार भइसकेको छ। प्रतिनिधि सभाको सभामुख पनि प्रधानमन्त्री जस्तै आलोपालो गर्ने समझदारी एमाले र माओवादी बीच भइसकेको छ। बाँकी राजकीय पदमा औपचारिक सहमति हुन बाँकी छ। एमाले राष्ट्रपति राख्ने भएपछि माओवादी केन्द्रको उपराष्ट्रपतिमा स्वाभाविक दावी रहने बताइएको छ। प्रतिनिधि सभाको उपसभामुख, सातै प्रदेशका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख सहितका बाँकी महत्वपूर्ण पदमा सत्ता गठबन्धनका अन्य दलले पनि दावी गर्दै आएका छन्। उपप्रधान एवं गृह मन्त्रालय लिएर सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख सहित केही महत्वपूर्ण पदमा दावी गरेको छ। सरकारमा सहभागी हुने तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्री दावी गर्दै आएको छ। उसले बागमती बाहेक अन्य प्रदेश सरकारमा पनि आफूलाई हिस्सेदार बनाउन खोजेको छ। संघीय सरकारमा कम्तीमा 3 मन्त्रालय पाउनुपर्ने उसको दावी छ। नेकपा एकीकृत समाजवादी नेकपा यससँग सकेपाटी एकीकरण गर्ने नभए उसलाई दाहाल नेतृत्वको सरकारमा सहभागी गराउने एमालेको प्रयास जारी छ। एमाले र नेकपा यसबीच एकीकरण भए माधव कुमार नेपाललाई राष्ट्रपतिको जिम्मेवारीमा पुर्याउने चाहना प्रधानमन्त्री दाहालको छ। ओली पनि फेरि प्रमुख कम्युनिष्ट घटकहरूलाई एक ठाउँमा ल्याएर शक्तिशाली पार्टी अध्यक्ष बन्ने पक्षमा हुनुहुन्छ। नेपाल नेतृत्वको नेकपा यस तत्काल पार्टी एकीकरणमा नगई सरकारमा मात्र सहभागी हुने अवस्था आए उसले संघीय सहित प्रदेश सरकारमा पनि केही हिस्सा पाउनेछ। भागबण्डा केन्द्रित छलफलमा शीर्ष नेता नागरिकको अग्रपृष्ठमा समाचार छ। नागरिकले नै राजनीतिक किचलोमै बित्यो। सन् 2022 नेपालका सन्दर्भमा मध्यम विश्वका लागि पीड़ादायी शीर्षकमा मुख्य खबर बनाएको छ। नेपालको राजनीतिक क्षेत्रका लागि सन् 2022 निकै महत्वपूर्ण रहयो। यो वर्ष तीनवटै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न मात्र भएन। मतदाताले मतदान मार्फत आफ्ना रोजाईका जनप्रतिनिधि छनौटसँगै परम्परागत राजनीतिक दललाई खबरदारी समेत गरे। भलै जनताको छनौटमा विविधता हुँदा संसद त्रिशंकु बन्न पुग्यो र यसले भविष्यमा अस्थिरताको संकेत पनि दिएको छ। तर लोकतन्त्रको प्राण भनिने आवधिक निर्वाचन स्वतन्त्र र सफलतापूर्वक सम्पन्न हुनु आफैमा एउटा उपलब्धि हो। नेपालमा आन्तरिक राजनीति भन्दा पनि त्यसलाई असर गर्ने बाह्य प्रभाव हावी हुने चर्चा जहिल्यै हुने गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भए लगत्तै नयाँ सरकार निर्माणको प्रक्रिया शुरू हुँदै गर्दा पनि त्यस्ता बाह्य चलखेल भएको विषयले चर्चा पायो। पहिलेको सत्ता गठबन्धनमा एकाएक आएको फेरबदलले त्यस्ता दावीलाई निश्चय नै बल पुर्याउने काम गरेको छ। तथापि यस्ता विषय स्वतन्त्र पुष्टि गर्न गाह्रो हुने भएकाले सधैँ रहस्यको गर्भमै रहने गरेका छन्। यो वर्ष छिमेकी तथा मित्र राष्ट्रहरूसँग नेपालको सम्बन्ध पनि शंकाको घेरा भन्दा बाहिर आउन सकेन। विशेष गरी संसदबाट गत फागुन 15 अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको अनुमोदनसँगै त्यसलाई दुई छिमेकीले नेपाललाई हेर्ने दृष्टिकोणमा आशंकाको खाडल खनिदिने काम भएको छ। नेपालको संसदबाट एमसीसी पारितको तयारी हुँदै गर्दा उत्तरी छिमेकी चीन र आकाशको छिमेकी अमेरिकाका बीचमा भने बैरीको अवस्था सिर्जना भयो। एमसीसी पारित गर्ने नगर्ने विषयमा अन्यल हुँदै गर्दा माघ 27 दक्षिण एशिया तथा मध्य एशिया मामिला सम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका हालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर एमसीसी कार्यान्वयन नभए त्यसमा चिनिया स्वार्थले काम गरेको ठान्ने र नेपालसँगको सम्बन्धमा समेत पुनर्विचार गर्ने चेतावनी दिनुभयो। सन् 2022 राजनीतिक किचलोमै बित्यो। नेपालका सन्दर्भमा मध्यम विश्वका लागि पीड़ादायी शीर्षक दिँदै नागरिकले मुख्य समाचार बनाएको छ।
त्यस्तै आजको गोर्खापत्र दैनिकले अग्रपृष्ठमा संरक्षित गुण्डागर्दी विरूद्ध निर्मम बन्नु शीर्षकमा समाचार प्रकाशित गरेको छ। उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले दण्डहीनताको अन्त्य र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ। विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दी विरूद्ध निर्मम भएर कार्यवाही गर्नुका साथै सीमा क्षेत्रमा हुने भन्सार छली तस्करी तथा लागू औषध बिक्री वितरण र सेवनलाई पूर्णत निस्तेज पार्न विशेष कार्ययोजना बनाई कार्य सम्पादन गर्न समेत उहाँले निर्देशन दिनुभयो। निरीक्षणका क्रममा शुक्रबार नक्साल स्थित नेपाल प्रहरी प्रधान कार्यालय पुग्नुभएका गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीलाई सो निर्देशन दिनुभएको हो। कानून कार्यान्वयनको सिलसिला कसैको दबाव र प्रभावमा नपरी कानूनले दिएको अधिकार प्रयोग गर्दै चित्त र इमान्दार भई कार्य सम्पादन गर्नुपर्ने उहाँको भनाइ छ। महिला बाल बालिका र ज्येष्ठ नागरिकहरूको सन्दर्भमा अझ बढ़ी संवेदनशील भएर सेवा प्रवाह गर्न उहाँले प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो। नागरिक मैत्री प्रहरी सेवा प्रवाहका लागि सहयोग र सहजीकरण गर्न मन्त्रालय सदैव तत्पर रहेको उहाँले स्पष्ट पार्नुभयो। त्यस्तै आजको नयाँ पत्रिका दैनिकले आफ्नो अग्र पृष्ठमा चिसोसँग कठोर संघर्ष शीर्षकमा समाचार प्रकाशित गरेको छ। तराई मधेशमा तापमान दिनदिनै घट्दो छ, यसले सम्पूर्ण जनजीवन त प्रभावित गरेकै छ, सँगसँगै गरीबका लागि महामारी पनि बनेको छ। मक्सिर पुष र माघको चिसोबाट जोगिनु गरीब परिवार र सुकुम्बासी बस्तीका बुढाबुढी र केटाकेटीका लागि युद्ध जितेसर हुन्छ। अहिले हरेक गरीब परिवार जिउनका लागि चिसोसँग कठोर संघर्ष गर्दैछ। शीतलहरका कारण यस वर्ष सर्लाहीमा मात्रै एक महिनामा 3 जनाको मृत्यु भइसकेको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धामका अनुसार 22 मक्सिरमा हरिपुर नगरपालिका 6 का 80 वर्षीय राम भगत माझी, 4 पुषमा हरिपुर नगरपालिका 9 का 65 वर्षीय राजेन्द्र चौधरी र 12 पुषमा बस बरिया गाउँपालिका 5 की 70 वर्षीय महिलाको मृत्यु भएको हो भनेर समाचार प्रकाशित छ। त्यसै गरी चिसोसँग कठोर संघर्ष शीर्षकको उपशीर्षकमा चिसोबाट मधेशमा 5 वर्षमा 87 को मृत्यु शीर्षकमा समाचार प्रकाशित छ। 5 वर्षमा मधेशमा शीतलहरका बेला चिसोले कठ्याङ्ग्रिएर 87 जनाको मृत्यु भइसकेको छ। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढ़ी 2074मा 21 महिला र 34 पुरूष गरी 55 जनाको चिसोकै कारण मृत्यु भएको थियो। 2075मा 1 महिला र 1 पुरूष गरी 2 जना, 2076मा 3 महिला र 4 पुरूष गरी 7 जना, 2077मा 3 महिला र 7 पुरूष गरी 10 जना, त्यसै गरी 2078मा 2 महिला र 1 पुरूष गरी 3 जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमन तिमिल सिन्हाले जानकारी दिनुभयो। त्यसै गरी अर्को उपशीर्षकमा कोषमा पैसा छ तर राहतका लागि छैन तत्परता उपशीर्षक दिएर समाचार प्रकाशित छ। सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले प्रदेशबाट अझैसम्म कुनै सहयोग वा निर्देशन आइ नसकेको बताउनुभयो। स्थानीय स्तरमा पालिका प्रहरीलाई दाउरा कम्बल बाँड्न आग्रह गरिएको भन्दै उहाँले मध्य प्रदेश सरकारबाट यस वर्ष चिसो प्रभावितलाई जोगाउन अझै कुनै सामग्री प्राप्त नभएको बताउनुभयो भनेर चिसोबाट कठोर संघर्ष शीर्षक र चिसोबाट मधेशमा 5 वर्षमा 87 को मृत्यु, कोषमा पैसा छ, राहतका लागि छैन तत्परता भन्ने समाचारहरू प्रकाशित छन्।
एक हृदय विदारक दुखान्त शीर्षकमा अन्नपूर्णले मुख्य खबर बनाएको छ। झापा बिर्ता मोडका 39 वर्षीय निराकार पाण्डे विपिन घुमघामका लागि 2 महिना अघि थाइल्याण्ड जानु भएको थियो। त्यतैबाट सीमावर्ती कम्बोडिया पुग्नुभयो। त्यहाँ बस्दै आएको होटलमा बुधबार राति आगलागी भयो। 12 तलामा वहाँ फस्नुभयो। उम्कने कुनै विकल्प नहुँदा नेपालमा परिवारलाई भिडियो कल गर्नुभयो, घटना सुनाउनुभयो। परिवारका सदस्यले धैर्य गर्न भने कोठाको झ्यालमा उद्धारको प्रतीक्षा गरिरहनुभएका उहाँलाई आत्मबल बढ़ाइरहे। 4.5 घण्टासम्म कुरा भयो अनि सम्पर्क विच्छेद भयो। उहाँले बाँच्ने झिनो आशामा त्यहाँबाट हाम फाल्नुभयो तर आफूलाई बचाउन सक्नु भएन। एक हृदय विदारक दुखान्त अन्नपूर्णले मुख्य समाचार बनाएको छ। यसै प्रसंगलाई फर्किने तयारीमा थिए निराकार शीर्षक दिँदै कान्तिपुरको अग्रपृष्ठमा समाचार छ। थाइल्याण्डको सीमा नजिकै रहेको कम्बोडियाको पोइपेट स्थित एक क्यासिनोमा भीषण आगलागीमा परि झापा बिर्तामोड 1 का निराकार पाण्डेको मृत्यु भएको छ। ग्राण्ड डायमण्ड सिटीको भवनमा बिहिबार रातिको घटनामा वहाँ सहित 24 जनाको मृत्यु भएको हो। उक्त घटनापछि एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्का घटनास्थलमा पुग्नु भएको छ। अहिले पाण्डेको शव थाइल्याण्ड स्थित नेपाली दूतावास मार्फत नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष खड्काले बताउनुभयो। उक्त क्यासिनोमा केही नेपालीहरू पनि कार्यरत भएको तर उनीहरूको अवस्थाबारे अझै थप विवरण नआएको जनाइएको छ। बैंकक स्थित नेपाली दूतावासका प्रथम सचिव खगराज पाण्डे लगायत व्यक्ति घटनास्थल पुग्नु भएको छ। उहाँहरूको समन्वयमा पाण्डेको शव नेपाल पठाउने तयारी गरिरहेका छौं, उहाँले भन्नुभयो। पाण्डेले मृत्यु अघि परिवारलाई भाइबर मार्फत भिडियो कलमा आफ्नो अवस्थाबारे जानकारी गराउनु भएको थियो। आफू 12 तलामा रहेको र अब हाम फाल्नुको विकल्प नरहेको बताउनु भएको थियो। फर्किने तयारीमा थिए निराकार शीर्षकमा कान्तिपुरको अग्र पृष्ठमा समाचार रहेको छ।
यता आजको नागरिक दैनिकले निर्मला हत्यामा फेरि अनुसन्धान सीमित शीर्षकको समाचार दिएर समिति शीर्षकको समाचार प्रकाशित गरेको छ। सरकारले कञ्चनपुर उल्टा खामकी किशोरी निर्मला पन्तको हत्याबारे छानबिन गर्न फेरि 5 सदस्यीय समिति बनाएको छ। उपप्रधान एवं गृहमन्त्रीका रूपमा रवि लामिछाने आएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रहरी नायब महानिरीक्षक डीआईजी दुर्गा सिंहको नेतृत्वमा छुट्टै समिति बनाइएको हो। नयाँ बनेको समितिले विशेष ढंगले अनुसन्धान गर्छ, नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले भन्नुभयो। पहिलादेखि भइरहेको अनुसन्धान कार्य पनि जारी नै रहने उहाँले बताउनुभयो। नयाँ बनेको 5 सदस्यीय समितिमा फरेन्सिक चिकित्सक र मनोचिकित्सक समेत सहभागी रहेको प्रवक्ता राईले जानकारी दिनुभयो। समितिमा ब्यूरोका प्रहरी उपरीक्षक एसपी कमल थापा, प्रहरी निरीक्षक इन्स्पेक्टर धीरेन्द्र रोका लगायतका हुनुहुन्छ। निर्मला हत्यामा फेरि अनुसन्धान समिति शीर्षकमा नागरिक दैनिकले आज समाचार प्रकाशित गरेको छ।
शेयर बजारमा बहार, लगानीकर्ताको सम्पत्ति 2,34,00,000,000,000 रूपियाँले बढ़्यो शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। नयाँ सरकार गठनपछि शेयर बजारमा एकाएक बहार छाएको छ। लामो समयदेखि ओह्रालो लागेको शेयर बजार नेप्से गत साताका 4 दिनमा 162 अंकले बढ़्यो। गत साता शेयर कारोबारको अन्तिम दिन बिहिबार 2,29.03 को बिन्दुमा पुग्यो। एमाले र माओवादी समेतको गठबन्धनमा पुष 10 गते पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभयो। प्रधानमन्त्री नियुक्त भएको भोलिपल्टैदेखि शेयर बजारमा हरियाली छायो। त्यसको प्रमुख कारण थियो खुल्ला अर्थनीति र शेयर बजारप्रति सकारात्मक अर्थमन्त्री आउने आश। नभन्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हाले लगत्तैदेखि शेयर बजार उकालो चढ़ेको चढ़ै छ। पौजेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेकै दिनदेखि शेयर बजारका समस्या समाधानमा पहल गर्नुभयो। वहाँ मन्त्री बनेकै दिन बसेको मन्त्री परिषद बैठकले पूँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्र गतिशील बनाउने निर्णय गर्यो। शेयर लगानीकर्तासँग छलफल गर्दै समस्या समाधानमा पहल गर्ने वचन दिनुभयो। यसबाट पनि लगानीकर्ता थप उत्साहित बने। नयाँ सरकार बनेको साताका 4 दिन शेयर कारोबार भयो, 3 दिन नेप्से बढ़्यो, 1 दिन सामान्य करेक्सन भयो। गत आइतबार सार्वजनिक विदा भएकाले शेयर कारोबार भएन। सोमबार 56.86 अंकले बढ़ेको शेयर बजार परिसूचक मंगलबार 59.87 अंकले उकालो लागेको थियो। बुधबार भने नेप्सेमा 11.81 अंकको करेक्सन आयो। भोलिपल्टै 56.88 अंकले बढ़्यो। पौडेललाई शेयर बजार मैत्री अर्थमन्त्री भनेर चिनिने गरेको छ। वहाँ तेस्रो पल्ट अर्थमन्त्री बन्नुभएको हो। वहाँको पहिलो र दोस्रो कार्यकालमा शेयर बजारले रेकर्ड नै कायम गरेको थियो। शेयर बजारमा बहार, लगानीकर्ताको सम्पत्ति 2,34,00,000,000,000 रूपियाँले बढ़्यो शीर्षक र उपशीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा खबर छ।
यता अन्नपूर्ण पोस्टले अर्थ पृष्ठमा अर्घाखाँचीमा 27 करोड़को सुन्तला शीर्षकमा समाचार प्रकाशित गरेको छ। भारतीय पल्टनको जागिर चटक्कै छाडेर स्वदेश फर्किनुभएका सिमलेका 77 वर्षीय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल नमूना सुन्तला कृषक बन्न सफल हुनुभएको छ। 2027 सालमा भारतमा जागिर गर्दै गर्दा भारतीयले नेपालीप्रति गरेको घृणाको वचन सहन नसकेर जागिर छाडेर फर्कनुभएका पौडेल नेपाली माटोमै केही गर्ने लगाइने सपना बोकेर सुन्तला खेती शुरू गर्नुभयो। उहाँले आफूले मात्र सुन्तला लगाउनु भएन, सारा गाउँका मानिसलाई नै सुन्तला खेती गर्न प्रेरित गर्ने अभियानका साथै आफै डोकोमा बोकेर घर घरमा सुन्तलाका बिरूवा पुर्याउनु हुन्थ्यो। पैसा हुनेलाई बिरूवा बेच्ने, नहुनेसँग श्रम साट्ने, कसैलाई निशुल्क बिरूवा दिएर पनि सुन्तला लगाउन प्रेरित गर्नुभयो हुमनाथले। उहाँले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट वार्षिक 20 लाख रूपियाँ भन्दा बढ़ी आमदानी हुने गरेको बताउनुभयो। अहिले सुन्तला राम्रो फलेकाले 25 लाख भन्दा बढ़ी आमदानी हुने उहाँको भनाई छ। उहाँले बगैंचामा अहिले झण्डै 850 सुन्तलाका बिरूवाहरू रोपेको बताउनुभयो। एक व्यक्तिको पहलमा 2027 सालमा शुरू भएको सुन्तला खेतीले अहिले पाणिनी गाउँपालिकाको वडा नम्बर 9 पडेना र वडा नम्बर 2 पोखरा थोकमा प्रमुख उत्पादनको रूपमा सुन्तला स्रोत बनेको छ भनेर अर्घ खाँचीमा 27 करोड़को सुन्तला शीर्षकमा समाचार प्रकाशित छ।
रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
पत्र पत्रिकामा भएका अब बाँकी प्रसंग। राजधानी क्षेत्रको जग्गा किताकाट फुकुवा हुने शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा खबर छ। लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रमा रोकका रहेका जग्गालाई फुकुवाको तयारी गरिएको छ। आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका क्षेत्रमा गम्भीर असर देखिन थालेपछि अहिले जग्गा फुकुवाको प्रक्रिया अघि बढ़ाइएको छ। प्रदेश सरकार मार्फतमा रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानी निर्माणका लागि गुरू योजना बनाइसकेकाले त्यसलाई आधार मानेर प्रदेश राजधानी जग्गा एकीकरण आयोजना सञ्चालन गरेको छ। राजधानी क्षेत्रको जग्गा किताकाट फुकुवा हुने गोर्खापत्रको भित्री पृष्ठमा समाचार छ।
चिनिया प्राविधिक टोलीले एक सातामा फिल्ड सर्वेको काम थाल्ने शीर्षकमा राजधानीले समाचार प्रकाशित गरेको छ। बहुप्रतीक्षित केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि काठमाडौँ आएको चिनिया प्राविधिक टोलीले आगामी एक सातामा नै फिल्ड सर्वेको काम थाल्ने भएको छ। गत मंगलबार सम्भाव्यता अध्ययनका लागि काठमाडौँ आएको चिनिया प्राविधिक टोलीले पहिलो चरणमा फिल्ड सर्वेको काम गर्ने रेल विभागले जनाएको छ। रेल विभागका महानिर्देशक रोहित कुमार विसुराले अहिले नेपालमा रहेका चिनिया प्राविधिक टोलीसँगै विभागको प्राविधिक समूह पनि फिल्ड सर्वेमा जाने बारे जानकारी दिनुभयो। चिनिया प्राविधिक टोलीले एक सातामा फिल्ड सर्वेको काम थाल्ने शीर्षकको समाचार थियो। त्यस्तै आजको कान्तिपुर दैनिकले मलेसियामा नेपाली गार्ड बिना लाभको एकलौटी बजार शीर्षकमा समाचार प्रकाशित गरेको छ। एउटा व्यापारिक भवनको गेटमा सुनसरीका उमेश चौधरीले पहरा दिइरहनु भएको थियो। सेतो शर्ट, कालो प्यान्ट लगाएका उहाँले भवनभित्र छिर्ने सवारी साधनलाई जाँच गर्न व्यस्त देखिनुहुन्थ्यो। दैनिक 12 घण्टा यत्तिकै हो, छिनछिनमा गाड़ी आउँछ, सबैलाई सोधपूछ गर्नै परो। उहाँले भन्नुभयो, सोधपूछ नगरी भित्र पठाउँदा सीसी क्यामेरामा सुपरभाइजरले हेरिराख्छ, सानो गल्ती भेटे पनि गाली खाइहालिन्छ। मलेसियामा नेपाली गार्ड बिना लाभको एकलौटी बजार शीर्षकको समाचार थियो यो।
यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।